नमस्कार, नेपाल म्यागजिन पोडकास्टमा तपाईँलाई स्वागत छ। नेपाल म्यागजिन पोडकास्टमा हामी विभिन्न विषयमा कुराकानी गर्ने गर्छौँ, चर्चा गर्ने गर्छौँ। आज हामी हालै प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले पारित गरेको सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका बारेमा चर्चा गर्दैछौँ। अहिलेकै अवस्थामा संसदबाट यो विधेयक पारित भयो भने नागरिकको वाक तथा अभिव्यक्ति स्वतन्त्रतामा यसले के असर पार्न सक्छ, हामी डराउनु पर्ने कहाँनिर हो, यस विषयमा छलफल गर्न आज हामीसँग हुनुहुन्छ नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष तथा सूचनाको हकका अभियन्ता तारानाथ दाहाल। तारानाथ दाहालज्यू, तपाईँलाई नेपाल म्यागजिन पोडकास्टमा स्वागत छ।
धन्यवाद सर रविजी।
अहिले सूचना प्रविधि विधेयकको बारेमा धेरै पहिला नै यो विधेयक संसदीय प्रक्रियामा छिर्यो र अहिले चाहिँ अलि बढी यसको बारेमा बहस भइरहेको छ। अहिले सार्वजनिक सञ्चार माध्यममा र अन्त इन्टेलेक्चुअल अथवा पत्रकार अथवा नागरिक समाजमा भइरहेको छलफललाई, बहसलाई तपाईँले कसरी लिनुभएको छ?
गएको वर्ष फागुनको 2 गते नेपाल सरकारले पारित गरेर यो सूचना प्रविधि विधेयक संसदमा दर्ता गर्यो। फागुन 2 गते यो संसदमा प्रवेश गरेको यो विधेयकमा 19 परिच्छेदमा 131 दफाहरू छन् र यो विधेयकमाथिको छलफल संसदमा चल्दै गर्दाखेरि प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिमा यो विधेयकमा लामो छलफलहरू चल्यो र अन्ततोगत त्यहाँ बहुमतबाट यो विधेयक पारित भएपछि अहिले फेरि एक किसिमको तरङ्ग आएको छ, चर्चा सुरु भएको छ र सूचना प्रविधि विधेयकको यसका नकारात्मक पक्षहरूको बारेमा अथवा यसको समर्थनमा विभिन्न धारणाहरू अहिले बाहिर आएको देखिन्छ। यसले मैले चाहिँ यो अवस्थालाई कसरी हेरेको छु भने नेपालमा कानुन निर्माण प्रक्रियामा अझै पनि नागरिक चासो ज्यादै कम छ, किनभने यो विधेयकमाथिको अहिले उठेको जस्तो बहस चाहिँ 1 वर्ष पहिल्यै उठ्नु पर्थ्यो, जति बेला नेपाल सरकारले यो विधेयकलाई संसदमा दर्ता गर्यो र त्यसको सैद्धान्तिक छलफल चलिरहेको बेलामा एक यस किसिमको नागरिक जागरुकता र चासो आइदिएको भए सायद संसदको यो प्रविधि समितिमा धेरै नै सुधार हुन्थ्यो होला। तर प्रविधि समितिले पारित गर्यो र अब प्रतिनिधि सभाको फुल हाउसमा त्यो प्रतिवेदन जाने बित्तिकै त्यहाँबाट पारित हुने अवस्था छ। भनेपछि यो अवस्थामा चाहिँ अहिले धेरै नै गम्भीर ढङ्गले मुद्दाहरू उठिरहेको पाइएको छ। तर यो उठेको कुरालाई पनि मैले नकारात्मक भनेको छैन, सकारात्मक हो। यो जागरुकता र यो सचेतनताले संसदमा अझै यसका सुधारका ठाउँहरू छन् र त्यसप्रति संसदलाई एउटा दबाब पुग्छ होला, छलफल र यसमा गरिनुपर्ने सुधारको कुराहरू छन् होला। जस्तो मैले भने नि 131 यसका तफाहरू छन्, 19 परिच्छेदमा छ र यसले विभिन्न आयामहरूलाई समेटेको छ, एउटै मात्रै विषय छैन। भनेपछि यो बहुआयामिक तपाईँको क्षेत्रहरूमा चाहिँ विभिन्न तफाहरूमा यसमा समस्याहरू छन्, त्यसैले ती समस्याहरूको सुधारको अहिले आवाज उठिरहेको छ। मैले सरसर्ती हेर्दाखेरि यो ऐनको 30-35 जति दफाहरू समस्याग्रस्त देख्छु।
जस्तो लोकतन्त्रमा हामीले जनप्रतिनिधिहरू चुनेर पठाइसकेपछि कानुन निर्माणका क्रममा त्यहाँ नै छलफल होस्, त्यहाँ नै बहस होस्, राम्रा नराम्रा पक्षका बारेमा र राम्रा कुराहरू अङ्गीकार गर्दै कानुन निर्माण होस् भन्ने अपेक्षा गरिन्छ, तर त्यस्तो चाहिँ हामीले देख्न पाएनौँ, होइन त?
मुख्य रूपमा कानुन निर्माण लेजिस्लेटिभ यो प्रोसेस के हुन्छ भनेदेखि कस्तो किसिमको कानुन आवश्यकता पर्यो र किन आवश्यकता पर्यो भन्ने कुराको एउटा ब्लू पेपर भन्छन्, त्यस्तो चाहिँ सरकारले नै पब्लिक डिस्कोर्सको लागि दिनुपर्ने हो र सरकारले ल हामी यस्तो किसिमको ऐन ड्राफ्ट गर्दैछौँ, सरोकारवालाहरूको राय दिनुहोस्, छलफल गर्नुहोस् भनेर पर्याप्त रूपमा मस्यौदा गर्ने सिलसिलामै एउटा मेच्योर्ड किसिमको डिस्कसन र डिस्कोर्सद्वारा विधेयकहरू तयार भएर अनि पार्लियामेन्ट प्रोसेसमा गएदेखि अझ राम्रो हुन्थ्यो। तर तपाईँले भनेको सही हो, पार्लियामेन्ट नै हो कानुन पास गर्ने र त्यहाँ चाहिँ प्रशस्त रूपमा छलफल हुन सकोस् भनेर के भनिन्छ भनेदेखि संसदभित्र विधेयकमाथिका छलफलहरूमा पार्टीको नेतृत्वको व्हिप लाग्दैन, त्यसको सैद्धान्तिक छलफलमा होस् या दफावार छलफलमा, र संसदभित्र गरिने बहसहरू जीवन्त बहस हुन सकोस् भनेर दफावार छलफलमा खास गरी समितिभित्र जहाँ चाहिँ सांसदहरूले हालेका संशोधनहरूमाथि खुला छलफलहरू हुन्छ त्यो प्रक्रियाहरूमा त्यहाँ विषय विज्ञहरूलाई पनि आमन्त्रण गरिन्छ, सरकारवालाहरूलाई पनि आमन्त्रण गरेर छलफल गरिन्छ र सरकारले प्रस्ताव गरेका विधेयकहरूलाई सुधार गरेर समितिले एउटा मेच्योर ढङ्गले परिपक्व ढङ्गले विधेयकलाई कानुनको रूपमा पारित गर्ने एउटा प्रक्रिया हो। तर लामो समय भनौँ न, गएको वर्ष फागुनबाट यो सुरु भयो र यत्रो समय लिँदा पनि छलफलहरू पनि भए, बहसहरू पनि भए, सार्वजनिक बहसहरू पनि भए, पत्र पत्रिकामा पनि यो धेरै आयो, सोसल मिडियाहरूमा पनि यसबारे विचार विमर्शहरू भयो, संसदभित्र पनि भयो, समितिमा पनि 4-5 महिना झन्नै यसमा विभिन्न मिटिङहरू भए, बैठकहरू भए, संशोधन थुप्रै मान्यहरूले हाल्नुभयो, विभिन्न पक्ष विपक्षमा मतहरू पनि आए, त्यसका बावजुद पनि समितिबाट जसरी सरकारले प्रस्ताव गरेको थियो झन्नै झन्नै त्यही रूपमा केही त संशोधन भएको छ, तर संशोधन गर्दा पनि अझ कठोर बनाउने ढङ्गले विधेयकलाई पारित गरियो। यो एक वर्ष यता जुन संसदभित्रको प्रक्रिया थियो त्यो प्रक्रिया एक किसिमले निरर्थक जस्तो हुन गयो। यो चाहिँ कानुन निर्माण प्रक्रियामा गम्भीरताको अभाव भनौँ या विधायकी भूमिकाभन्दा एक्जिक्युटिभकै भूमिका प्रभावकारी हुन पुगेको भन्न सकिन्छ।
जस्तो यो सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन ल्याइएको विधेयक हो,
हजुर,
भनेपछि हामी नागरिकले चाहिँ यो हाम्रो अभिव्यक्ति तथा वाक स्वतन्त्रता नै यसले हरण गर्छ कि भनेर चिन्ता गर्नुपर्ने विशेष सम्भवतः नहुनुपर्ने हो, किनभने यसले धेरै आइटी इन्डस्ट्री अथवा आइटी एन्टरप्रेनरसिप अथवा सूचना प्रविधि क्षेत्रमा हुने फ्रड ठगीको विषयहरूलाई बढी सम्बोधन गर्ने यसको ऐनको उद्देश्य देखिन्छ। तर त्यहाँ सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित र व्यवस्थित बनाउने भन्ने कुरा प्रस्तावना परेको देखिन्छ र त्यसका कतिपय दफाहरू त्यसमा जोडिएर आएका छन्। किन यो सूचना प्रविधिलाई व्यवस्थित बनाउने भनिएको ऐन अब बन्ने ऐनमा यो विषय जुन हाम्रो अभिव्यक्ति र वाक स्वतन्त्रतासँग जोडिन्छ यो विषयलाई यहाँ राख्नुको उद्देश्य तपाईँ के देख्नुहुन्छ र त्योसँगै जोडेर यो विधेयकमा तपाईँले कहाँ कहाँ त्यस्तो समस्याहरू देख्नुभएको छ जहाँ हामीले चिन्ता गर्नु परेको?
मूल रूपमा यो विधेयकको पुरानो ग्राउन्ड भनेको चाहिँ विद्युतीय कारोबार ऐन 2064 हो। विद्युतीय कारोबार ऐन 2064 रिप्लेस गर्ने अनि हामी कहाँ चाहिँ सूचना प्रविधिको प्रवर्धन गर्नको लागि एउटा सूचना प्रविधि बोर्ड थियो प्रधानमन्त्री कार्यालयमा, त्यो गठन आदेशबाट चलिरहेको थियो, त्यसलाई पनि कानुनको मेन स्ट्रिममा लिगलाइज गर्ने। एक किसिमले सूचना प्रविधि क्षेत्रको विकास प्रवर्धन र त्यहाँभित्रको बिजनेसको नियमन र आइटीको जुन आज संसारभरि जुन प्रविधिको जुन व्यापकता छ त्यो व्यापकतालाई हाम्रो बहुआयामिक हिसाबले चाहिँ त्यसको चाहिँ रेगुलेसन्स र प्रवर्धनको लागि यो ऐन आउनु परेको हो। आयो कसरी भन्दा विद्युतीय कारोबार ऐन 2064 दफा 47 जसको एउटा मात्रै सानो व्यवस्थाले गर्दा व्यापक रूपमा अभिव्यक्तिको स्वतन्त्रतालाई र सञ्चारको अभ्यासलाई एउटा आतंकको त्यसले वातावरण सिर्जना गरेको छ। खास गरी नागरिकहरूको सोसल मिडियाहरूमा भएका संवादहरूलाई फौजदारी कसुरको रूपमा त्यसले दण्डित गर्ने एउटा श्रृङ्खला त्यसबाट चलेर आएको छ। त्यस कुरालाई व्यापक गर्ने गरी यसमा समेटिएर आयो र मूल रूपमा भन्यो भने त यो विधेयकमा मैले अघि नै भने विभिन्न आयामहरू छन्। एउटा त सूचना प्रविधिको प्रवर्धन गर्ने, विकास गर्ने, सूचना प्रविधिको उद्यमशीलतालाई र त्यसको सृजनात्मक विकासलाई नियमन गर्ने। अर्को यसमा समेटिएर आयो इन्टरनेटमा आधारित अभिव्यक्तिको अभ्यासलाई, संवादको अभ्यासलाई नियमन गर्ने गरी यो आयो। यसै गरी फेरि यसमा अर्को डेटा प्रोटेक्सनको हिसाबले नागरिकहरूको आफ्नो प्राइभेसीको संरक्षण गर्ने विषयलाई पनि यसैमा हालिएर ल्याइयो ताकि त्यसको लागि हामीसँग छुट्टै अरू कानुनहरू पनि छ। अर्को के गरियो भने सूचना प्रविधि भनेको एउटा समस्याको स्रोत हो र यो समस्याको स्रोत भएकोले यसलाई अलिकति नियन्त्रण गरौँ भनेर कठोर ढङ्गले एउटा फौजदारी कानुनमा हाल्नुपर्ने कुराहरूलाई पनि यसमा समेटियो। यसबाट के देखिन्छ भने यो कानुनमा चाहिँ एउटा निर्दिष्ट उद्देश्यलाई पुरा गर्ने मात्रै छैन, जबकि प्रस्तावनामा त्यही भनिएको छ सूचना प्रविधि क्षेत्रको सकारात्मक विकास भनेको छ। त्यतिका लागि हो भनेदेखि अरू क्षेत्रहरू यसमा राख्नु जरुरी थिएन। एक किसिमले यो चारवटा फरक फरक ऐनमा समेटिनुपर्ने विषय, पर्टिकुलरली तपाईँको डेटा प्रोटेक्सनको कुरो, अनलाइन एक्सप्रेसन्सको कुरो यहाँ नराखेको भए पनि हुन्थ्यो, क्रिमिनल तपाईँको चाहिँ कसुरहरूलाई डिल गर्ने कुरा पनि यहाँ नराखेको भए हुन्थ्यो। गएको वर्ष मात्रै हामीले फौजदारी संहिता पास गरेका छौँ नि त, र त्यसले सम्भावित सबै किसिमका अपराधहरूलाई नियमन गर्ने प्रोभिजनहरू त्यहाँ छन्, त्यो अफलाइन होस् या अनलाइन होस् क्राइमलाई डिल गर्ने त क्रिमिनल लले हो नि। भनेपछि ती सबै कुराहरूमा चाहिँ एक किसिमले यो विभिन्न सरकारवाला पक्षको बिचको चाहिँ समन्वयको पनि यहाँ अभाव देखिन्छ। यहाँ यो ड्राफ्टरहरूले, यो विधेयकको ड्राफ्टरहरूले के देखे भने इन्टरनेट जता जता जोडिन्छ, कम्प्युटर जता जता जोडिन्छ र इन्फर्मेसन टेक्नोलोजीका अरू इक्विपमेन्टहरू जता जता जोडिन्छ, व्यापारसँग जोड्ने, व्यापारसँग डेटासँग जोडिए, डेटासँग एक्सप्रेसनसँग जोडिए, एक्सप्रेसनसँग त्यो त एउटा माध्यम त हो नि, त्यो माध्यमका प्रयोगकर्ताहरूले गर्ने विभिन्न व्यवहारहरूलाई समेत जोडेर एकै ठाउँमा चाहिँ हाल्ने प्रयास गरियो। त्यसैले यो ऐन विषयगत हिसाबले पनि यो गन्जागोलपूर्ण छ, त्यसले गर्दाखेरि कतिपय प्रावधानहरू चाहिँ समस्याग्रस्त प्रावधानहरू यसमा आएको देखिन्छ। र यसको पछाडि तपाईँले भन्नु किन होला भन्दाखेरि चाहिँ सूचना प्रविधिलाई सकारात्मक रूपमा र सृजनशील रूपमा विकास गर्ने भन्ने कुरा भन्दा पनि सूचना प्रविधि समस्याको रूपमा आयो, यसको प्रभाव ज्यादै व्यापक भयो, सबैतिर फैलियो, त्यसमा यहाँ त समस्या समस्या आए भनेर आत्तिएर र यसलाई चाहिँ नियन्त्रण गर्नुपर्छ है भन्ने सोच हावी भएर यसमा लेखिएको देखिन्छ।
सामाजिक सञ्जाल होस् वा इन्टरनेटमा आधारित हाम्रो अभिव्यक्ति होस्, त्यो अभिव्यक्तिलाई कहीँ न कहीँ सरकारले दर्ता गराएर अहिले छलफल भइरहेको विधेयककै हिसाबमा व्यवस्थित र मर्यादित बनाउनु पर्ने विषय आफैमा अनावश्यक विषय हो कि आवश्यकै विषय जस्तो लाग्छ तपाईँ?
होइन, त्यो विषय चाहिँ आवश्यक विषय हो, यो विधेयकमा ल्याउनु पर्ने विषय चाहिँ होइन, यहाँ चाहिँ अनावश्यक हो। मैले अघि नै भने नि, गएको वर्ष हामीले फौजदारी संहिता पास गऱ्यौँ, त्यसमा के छ भनेदेखि राजद्रोह गरिने अभिव्यक्तिहरूलाई कसरी नियमन गर्ने भन्ने त्यहीँ छ, सार्वजनिक अपराधलाई नियमन गर्ने विषय त्यहीँ छ, सार्वजनिक नैतिकताको विरुद्ध हुने कसुरहरूलाई नियमन गर्ने विषय पनि त्यहीँ छ, गाली बेजतीलाई नियमन गर्ने विषय पनि त्यहीँ छ, यो घृणाजन्य अभिव्यक्ति भन्छ हेट स्पिच, त्यो हेट स्पिचलाई नियमन गर्ने विषय पनि त्यहीँ छ, धार्मिक दुष्प्रचारलाई नियमन गर्ने विषय पनि त्यहीँ छ, बेजतीहरूलाई नियमन गर्ने विषय पनि त्यहीँ नै छ। जब एउटा मूल क्राइम हुन सक्ने जति क्रिमिनल तपाईँको चाहिँ कसुर हुन सक्ने होइन अपराधजन्य कसुर हुन सक्ने कुरालाई मूल कानुनै हामीसँग छ नि, र त्यहाँ चाहिँ अफलाइन होस् या अनलाइन होस् त्यहाँ प्रकट गरिने अभिव्यक्तिहरूबाट हुने कसुरहरूलाई हेर्ने गरी एउटा कानुन आइसक्यो नि, फेरि तपाईँले त्यो कानुनमा चाहिँ एउटा प्रस्ताव छ, यहाँ चाहिँ त्योभन्दा कयौँ गुणा बढी छ भने एकरूपता पनि छैन। तपाईँ जस्तो गाली बेजेती नै गर्नुभयो अनलाइनमै भने कोही मान्छे फौजदारी संहिताबाट मुद्दा चल्यो भने त्यसले कम सजाय पाउने भयो, यो ऐनबाट मुद्दा चल्यो भने बढी सजाय हुने भयो, यस्तो त हुँदैन नि। एउटै अपराधजन्य कसुरलाई विभिन्न ऐन कानुनमा छरेर ल्याउनु पर्ने जरुरी थियो, यसमा चाहिँ धेरै नै बढाएर ल्याइएको छ। फौजदारी संहितामा त्यही कुरा गरे बापत 6 महिना मात्रै कैद होला अथवा कैदै नहोला, जरिवाना मात्रै होला, यहाँ चाहिँ त्यसलाई 5 वर्ष कैद या 15 लाख जरिवाना या 25 लाख जरिवाना 1 करोड जरिवाना जस्तो चाहिँ यसमा आयो।
अब हामी पनि दफा भएर छलफल गरौँ न, कुन कुन दफाहरूमा अलिक धेरै समस्याहरू रहेछन् भनेर। एउटा मैले अलिकति नोट गरेको चाहिँ यो दफा 92 र 94 को दफा 2 चाहिँ एउटा विभागले कुनै कुरो यो ऐन अनुसार कसुर लाग्यो भने चाहिँ त्यो पोस्ट अथवा त्यो सामग्री हटाउन सामाजिक सञ्जालको सञ्चालकलाई निर्देशन दिने, अनि 94 उपदफा 3 चाहिँ त्यो निर्देशन पालना गर्ने जिम्मा सञ्चालकको हुने, र दफा 96 चाहिँ यदि त्यो सामाजिक सञ्जालको सञ्चालकले पालना गरेन भने 3 वर्षसम्म कैद हुने र 30,000 रुपियाँ जरिवाना हुने भनेर भन्छ। यसको अर्थ तपाईँ हामीले कसैले फेसबुकमा केही लेख्यौँ भने मार्क जुगरबर्ग पनि नेपालको जेलमा पर्ने भयो यदि कसुरदार ठरियो भनेको। यो यो कसरी यो चाहिँ यस्तो कुराहरू कानुन बनाउनेहरूले परिकल्पना गर्छन् होला?
र अर्को इन्टरनेटको सिद्धान्तै नबुझे हो तपाईँ, इन्टरनेटमा डेभलप गरेका एपहरू एप्लिकेसन्सहरू त्यो फेसबुक होस् ट्विटर होस् अरू एप्लिकेसन्स भएका सञ्चालकहरूले के भन्छन् भने यहाँ जाने कन्टेन्टको लागि म उत्तरदायी हुन्न, यसका लागि प्रयोगकर्ताहरू नै उत्तरदायी हुन्छ, उनीहरूले त एउटा प्लेटफर्म बनाइदिएका हुन् र त्यो प्लेटफर्म चाहिँ जसका लागि पनि समान रूपमा उपलब्ध छ, र त्यहाँ कसैले आपत्तिजनक गतिविधि या कन्टेन्ट गर्छ भने त्यो मान्छे रेस्पोन्सिबल हुन्छ, र त्यो त्यहीँको कुरा हो। त्यो एप्लिकेसन्सहरूको टर्म्स एन्ड कन्डिसन पढ्न जानुभयो भने नै यो ऐन त हास्यास्पद हुन्छ। र तपाईँले एउटा उदाहरण दिनुभयो, हुन त अब सञ्चार प्रविधिको विषयका नबुझेका मान्छेले यो लेखे भनेर त कसरी भन्नु र, तर हेर्दै आउँदाखेरि त्यही बुझेका मान्छे जस्तो लाग्दैन। इन्टरनेट इको सिस्टम भन्छ नि, इन्टरनेट एउटा व्यापक छ, त्यो इन्टरनेट इको सिस्टमका त्यो प्रस एन्ड कन्सलाई राम्ररी यसमा बुझेर लेख्न खोजेको जस्तो देखिँदैन। केही राजनीतिक इच्छाहरू हामी भएको हो कि, किनभने प्राविधिकहरू त छन् नि त, सञ्चार मन्त्रालयमा यो ड्राफ्ट गर्ने ठाउँमा जो सहसचिव छन् जो उपसचिव छन् अथवा सूचना प्रविधि बोर्ड, यो बोर्ड थियो पुरानो, त्यो बोर्डमा भएका मानिसहरूले त यो इको सिस्टम बुझेका हुनुपर्ने हो, तर यसमा चाहिँ त्यो इको सिस्टमसँग नमिल्ने कुराहरू पनि छ।
अब एउटा त इको सिस्टमको कुरा, अब अर्को भनेको तपाईँले लेखेको कुरा आपत्तिजनक हो कि होइन भनेर निर्कुल गर्ने काम कुनै एउटा विभागको कुनै एउटा कर्मचारी त पक्कै होइन। त्यो त
जस्तो मैले लेखेको कुराले रवि बराललाई गाली बेजती हुन सक्छ, त्यही कुरो यहाँ हामी सँगै हुनुहुन्छ नि हाम्रो माधवजी, माधवजीलाई त्यही शब्द चाहिँ गाली बेजती नहुनसक्छ। त्यसैले के भनिन्छ भने यो डिफेमेसन्सको कुरो, हेडको कुरा भनेको चाहिँ त्यो व्यक्ति व्यक्तिसँगको सम्बन्ध। अब यहाँ त के भने तपाईँलाई चासो नभए पनि पुलिसलाई चासो भयो भने लगेर थुनिदिने भयो, र एउटा बोर्डले चाह्यो भने त्यसलाई चाहिँ गर्ने भने चाहिँ स्टेटले आफ्नो मेसिनरी प्रयोग गरेर कहाँ कति बेला कसलाई चाहिँ कुन ढङ्गले चाहिँ उसले कन्ट्रोल गर्न सक्छ त्यो स्पेस खोज्या देखिन्छ। भनेपछि यो चाहिँ के हो भनेदेखि कानुनको सिद्धान्तमा पनि के भन्छन् टर्ट ल, करार कानुनले डिल गर्नुपर्ने विषयलाई क्रिमिनल कानुनले डिल गर्नु हुँदैन, तर यहाँ के छ भने कयौँ कुराहरू चाहिँ करारमा व्यक्ति व्यक्तिसँगको एउटा रिलेसनले, र जस्तो भनौँ न हेट स्पिचकै कुरा आयो, जस्तो एउटा जाति लक्षित कमेन्ट आयो भने त्यो जातिका मान्छे सहिष्णु रहेछन् भने उनीहरूले त्यसलाई हेट मान्दैनन्, अर्को कुनै सम्प्रदायलाई तपाईँले लेख्नु भएको छ तर त्यो सम्प्रदायका मान्छे चाहिँ अलि रूढिवादी रहेछन् भने तिनले चाहिँ हाम्रो व्यापक हाम्रो अपमान भयो, हामीलाई चाहिँ हेत भो घृणा भो हामीप्रति भनेर उल्लेख गर्छ भने यो पनि के भने समुदायले आफूले रेस्पोन्स गर्ने कुराहरूमा हुन्छ। त्यसैले यस्ता कुराहरूलाई चाहिँ तपाईँले क्रिमिनल ढङ्गले स्टेट हाबी भएर एउटा पुलिस स्टेट खडा गर्ने, त्यही भएर मैले के भनेको थिएँ भने यो पुलिस स्टेट बनाउने लाइनमा छ यसमा गरिएका प्रोभिजनहरू।
अहिले एकदमै चिन्ताको विषय भएको जस्तो ब्लगरहरू अथवा इन्टरनेटमा कन्टेन्ट प्रडक्सन गर्ने मान्छेहरूसँग कुरा गर्दाखेरि चाहिँ यो 94
हजुर
दफा 94 धेरैको ध्यान गएको देखिन्छ, जहाँ सामाजिक सञ्जाल सम्बन्धी व्यवस्थाहरू छ, त्यसको उपदफा 1 ख ग घ ङमा चाहिँ 5 वर्ष कैद 15 लाख जरिवानाको यस्तो खालको व्यवस्थाहरू भएको भएर यसमा अलिक धेरै चिन्ता छ।
मुख्य चिन्ता त तपाईँको नागरिकलाई, आम नागरिकलाई चिन्ता त दफा 33 हुनुपर्छ।
त्यहाँ के छ भन्नुहोस् त,
दफा 33 के छ भने कम्प्युटरमा अथवा कुनै तपाईँको चाहिँ तथ्याङ्कहरू हुन्छ नि व्यक्तिहरूको सूचना प्रविधिमा, त्यसमा चाहिँ तपाईँको यो सूचना प्रविधि नियन्त्रक भन्ने एउटा संस्था हुन्छ, त्यसलाई चाहिँ बिना रोकटोक सबै किसिमको एक्सेस हुन्छ। हेर्नुहोस् होइन, भनेको व्यक्तिका सारा तपाईँको चाहिँ डेटाहरूमाथि चाहिँ एउटा त्यो प्रविधि नियन्त्रकले चाहिँ जहिले पनि त्यसलाई एक्सेस हुने भयो, प्रयोग गर्ने भयो, भनेको एउटा निजत्व, एउटा प्राइभेसी, नागरिकको प्राइभेसी केही पनि रहँदैन कुनै पनि डेटाहरूमा, कुनै पनि तथ्य प्रमाणहरूमा चाहिँ उसले जहिले पनि हस्तक्षेप गर्न सक्छ, अदालतको स्वीकृति नै लिनु पर्दैन भने। यो चाहिँ अहिले हामी अर्को एउटा विशेष सेवा ऐनको अस्ति व्यापक बहस भइरहेछ नि, नागरिक जासुसी हुने कानुन बनाउँदैछ भनेर मिडियामा पनि व्यापक छलफल भएको छ, त्यो कुरो यसैमा आइसकेको छ दफा 33 र यो कुरो फेरि गोपनीयताको हक सम्बन्धी ऐन गएको वर्ष संसदले पास गर्यो, त्यो बेलामा पनि यस्तै प्रोभिजन थियो र त्यो हटाएको थियौँ त्यहाँ हामीले सबैले कराएर, तर त्यसलाई फेरि यसमा बोकेर आइएको छ। हामी छलफल चाहिँ विशेष सेवा ऐनको अहिले एउटा दफामा गर्दैछौँ, तर त्यो कुरो दफा 33 अलरेडी आएको छ। त्यसै गरी तपाईँको विधेयकको यो 83 देखि 86 प्रावधानहरू, जहाँ मैले अघि नै भने गाली बेजतीको कुरो, राजद्रोहको कुरो, राज्य विरुद्धको कसरको कुरो, गोपनीयताका कुरा, जुन विशिष्ट कानुनै छ नि हामीसँग, फौजदारी संहितामा छ, देवानी संहितामा छ, व्यक्तिगत गोपनीयताको त अब छुट्टै ऐन नै आइसक्यो भने त्यहाँ नै भइसकेको कुरालाई यसमा राखिएको छ 83 देखि 86 र यसमा राख्दाखेरि चाहिँ के फरक पर्यो त भन्दा यसमा सजायको मात्राहरू धेरै छ र यसमा सिधै तपाईँको चाहिँ कार्यकारीले नियन्त्रण गर्ने निकाय यसमा हावी हुन्छ र तुरुन्तै तपाईँको फौजदारी मुद्दा लगाइन सकिन्छ। त्यसै गरी तपाईँको दफा 88 गरेको जुन यो विद्युतीय प्रणालीको दुरुपयोगको कुरो छ, तपाईँले 84 कुरा गर्नु भने 84 देखि के अरे यो 88 दफा हेर्नु हो भनेदेखि त्यसले घृणा द्वेष अवेलनाको नाउँमा तपाईँको सिधाका सिधा चाहिँ एउटा क्लिष्ट र भेग शब्दहरू छन् जसले पनि अर्थ लगाउन मिल्ने, किन यो कुराहरू चाहिँ संविधानका सीमाहरू भए पनि त्यसका केही सीमाङ्कन गर्ने सिद्धान्तहरू छन्, त्यो सीमाङ्कन गर्ने सिद्धान्तहरूलाई यहाँ स्वीकार गरिएको छैन। भनेको नेम अफ द तपाईँको चाहिँ घृणाजन्य अभिव्यक्ति या अवेलनाको कुरो, राष्ट्रिय हित र संरक्षणको नाउँमा यो चाहिँ जसलाई जुनसुकै कसुरहरू लाउन सकिने भयो। त्यसपछि 91 देखि 94 जुन सामाजिक सञ्जाल सम्बन्धी व्यवस्थाहरू छ, त्यसमा त त्यो रजिस्ट्रेसनकै कुराहरू नै एउटा चाहिँ छ, सामाजिक सञ्जालहरूका जुन भनिएका सामाजिक सञ्जाल भनेर काहीँ भनिएको त छैन कानुनी, हाम्रो कानुनले मात्रै भन्न थाल्यो, यो त एउटा मान्यता मात्रै हो। त्यो सामाजिक सञ्जाल भनेको इन्टरनेटमा आधारित विभिन्न किसिमका एप्लिकेसनहरू हुन्, ती एप्लिकेसन्सहरू त लाखौँ करोडौँ हजारौँ छन्, दिनदिनै नयाँ नयाँ आइरहन्छन्। यो त एउटा सृजनशीलता, कम्प्युटर साइन्सको, कम्प्युटर इन्जिनियर्सहरूको, प्रविधिका विशेषज्ञहरूले नयाँ नयाँ आउलान जालान एप्लिकेसन्सहरूको प्रयोगको एउटा सुविधा नै हामी सबैलाई पाएका छौँ, त्यसको इन्टरनेट युजरहरूलाई। अब ती कुराहरूलाई चाहिँ यहाँ के गर्न खोजिएको छ त भने तपाईँको चाहिँ दर्ता गर्नुपर्ने ती कम्पनीहरूले आएर, कसैले विज्ञापन व्यापार गर्यो भने हामीसँग अस्ति भर्खर विज्ञापन ऐन पास भएको छ नि, तपाईँको विज्ञापन ऐन संसदले पारित गरिकन राष्ट्रपतिले छाप्लाइसक्नु, त्यहाँ अफलाइन होस्, अनलाइन होस्, रेडियो होस्, टेलिभिजन होस्, सबै किसिमको विज्ञापन नियमन गर्ने एउटा स्वायत्त बोर्ड पनि हुन्छ, त्यसमा व्यापार पनि हुन्छ, विज्ञापनको कुरो छ। कतिले भन्छन् के भने ल ट्विटरले फेसबुकले सारा व्यापार गरेर खाइसक्यो, यहाँबाट अरबौँ लैसक्यो, त्यसलाई नबाँध्ने भन्छ, त्यसलाई बाँध्ने त पहिल्यै कानुन छ नि, विज्ञापनको कन्टेन्टलाई हेर्ने त विज्ञापन कानुन छ नि त। यहाँ चाहिँ विज्ञापन कन्टेन्टको नाउँमा चाहिँ उनीहरूलाई चाहिँ के देखिन्छ, यसको मनसाय चाहिँ के देखिन्छ भने यस्ता अव्यवहारिक र नचाहिने प्रावधान राख्ने, त्यसले गर्दा के हुन्छ त भन्दाखेरि त्यस्ता एप्लिकेसन्सहरू नेपालमा चाहिँ नरहन्, यहाँ प्रतिबन्ध लाउन सकियोस्, भोलि तिनलाई प्रतिबन्ध लाउन सकियोस्। जस्तो भन्नुहोस् न तपाईँको चाहिँ भाइबर र वाट्सएप र तपाईँको मेसेन्जर त एउटा ठुलो कम्युनिकेसनको माध्यम हो नि, हाम्रो नेपालका परिवार परिवार जोडेको छ, त्यसले घर घर जोडेको छ, संस्कृति संस्कृति जोडेको छ। हेर्नुहोस् सामाजिक सञ्जालले हेर्नुहोस् हाम्रो राष्ट्रियतालाई यति मजबुत बनाएको छ, आज नेपाली गीत, नेपाली भाषा, नेपाली संस्कृति, नेपाली फिल्म, नेपाली नेपाल त विश्वभरि छरिएर बसेको छ नि। एक पुस्ता अगाडि अमेरिका गएर बसेको मान्छेको छोराछोरी पनि सामाजिक सञ्जाल मार्फत अहिले नेपालसँग जोडियो, आफ्नो आफन्तसँग जोडियो, आफ्नो भाषा संस्कृतिसँग जोडियो, तुरुन्तै तपाईँको चाहिँ सञ्जालहरूमा कस्तो रियाक्सन आउँछ? अस्ति हिजो नै भन्नु न टोपी दिवस भनेर च्याप च्याप त्यो एउटा टोपी संस्कृति कत्रो एउटा स्वाभिमानको चाहिँ विषय भन्यो। यस्तो यस्तो कुराहरू छन्, त्यसको त्यो जुन सकारात्मक प्रभावहरू छन् त्यो त त्यसमा भित्रका समस्याहरू छन् नभएको होइन, समस्या महत्त्वपूर्ण होइन, समस्या भनेको थोरै, त्यसलाई डिल गर्न सकिन्छ, अपराध कानुनले डिल गर्न सकिन्छ र त्यसको सकारात्मक अपर्चुनिटीहरूलाई प्रवर्धन गर्नुपर्छ ऐनले कानुनले। तर यसमा चाहिँ के देखिन्छ भने त्यसलाई दुश्मनी गर्न खोजा देखिन्छ कि त्यसबाट जेलस भएर, यो त साह्रै ठुलो तनावको विषय भए। भनेको अर्थ के भनेदेखि सामाजिक सञ्जालहरूका प्लेटफर्महरूले जुन ढङ्गले मानिसलाई गुनासो राख्ने, आलोचना गर्ने, डिससेटिस्फ्याक्सन राख्ने, मोबिलाइजेसन गर्ने, यो डिसेन्ट्रलाइजेसन अफ टेक्नोलोजी भयो क्या। एउटा आम कमनर मान्छेले प्रविधिको मार्फत आफ्ना विचार, भावना, विरोध, असन्तोष, समर्थन यो सारा कुरा प्रवर्धन गर्न पाए। यसबाट के भयो त भन्दा शक्ति संरचना होल्ड गरेर बसेका शक्तिशालीहरूलाई इरिटेटिङ भयो। ए यिनीहरू प्रश्न उठाउने, ए यिनीहरू बोल्ने, ए यिनीहरूले बोल्ने बित्तिकै यत्रो अभियान बन्ने, यस्तो जनपरिचालन हुने, यो भनेको चाहिँ प्रविधिले गरेको जुन एउटा शक्तिको विकेन्द्रीकरणको जुन एउटा प्रवाह छ त्यो प्रवाहलाई रोक्न खोज्ने सोचहरू हो। त्यो जरुरी थिएन यो 91-94। त्यही भएर मैले के भने 91-94 त सबै 91-94 प्रावधानहरू त राख्न जरुरी छैन, यिनीहरूलाई यो कानुनमा राख्न पर्ने आवश्यकता पनि छैन र यो राख्दाखेरि हुन्छ। यसै गरी तपाईँको चाहिँ दफा 101-102 तपाईँको त्यस्तै समस्या छ जहाँ चाहिँ अदालत गठन गर्ने कुरा छ। अब त्यो सूचना प्रविधि अदालतमा चाहिँ विशिष्ट ज्ञान भएको न्याय क्षेत्रको मानिसहरू हुनुपर्छ, त्यो विवेकशील हुनुपर्छ। अब यस्तो सिरियस इस्युहरूमा मुद्दा हेर्ने साइबरको भोलि चाहिँ रिलेटेड मुद्दाहरू जति पनि आउँछन् त्यो आउने ठाउँको अदालत निष्पक्ष पनि हुनु पऱ्यो, त्यसमा विशेषज्ञहरू पनि हुनु पऱ्यो, त्यस्तो संरचनाहरू त्यसलाई पनि यसमा चाहिँ सुधार गर्नुपर्ने छ र दण्ड र सजायका प्रावधानहरू त भयावह नै छ। र अझ महत्त्वपूर्ण कुरा चाहिँ के भने सूचना प्रविधिका माध्यमहरूमा गरिने कारोबार, माध्यमहरूमा गरिने अभिव्यक्ति, माध्यमहरूद्वारा गरिने संवाद र प्रचार सबैलाई फौजदारी कसुरको दायरामा ल्याएको छ, जुन चाहिँ सबभन्दा घोर आपत्तिजनक कुरा हो। त्यसैले यो कानुन चाहिँ फौजदारी कानुन हुनु हुँदैन, यो कानुन करार कानुन जस्तो हुनुपर्छ, किनभने यसले मेन हेर्ने भनेको चाहिँ व्यापारै हो, सूचना प्रविधि क्षेत्रको उद्यमशीलतालाई प्रवर्धन गर्ने हो। भनेपछि यो टर्ट ल नै हुनुपर्छ, यसको नेचर चाहिँ क्रिमिनल ल हुनु हुँदैन।
तपाईँले अघि त्यो दफा 33 कुरा गर्नुभयो होइन, हाम्रो चाहिँ व्यक्तिगत डेटामा चाहिँ स्टेट मेकानिजमको कोहीमा तोकिएको मान्छेले एक्सेस पाउने, तर त्यही अर्को चाहिँ दफा 67 के भन्छ भने वैयक्तिक विवरण सङ्कलन गरेर नहुने भनेर पढ्दाखेरि यस्तो लाग्छ, मानौँ तपाईँको वेबसाइटमा भएको तपाईँको बायोडाटा पनि डाउनलोड गर्न नमिल्ने हो कि, तपाईँले तपाईँको वेबसाइटभित्र कतै राखेको कुरा पनि पढेर त्यसलाई निकालेर कतै दिन नपाइने हो कि भने जस्तो खालको प्रावधानहरू राख्छ क्या त्यहाँनिर।
सो गर्दाखेरि त्यो चाहिँ राज्यलाई चाहिँ सबै कुरामा एक्सेस, एभ्रिथिङमा एक्सेस, राज्यमा बसेको कुनै एउटा अधिकारीलाई जो चाहिँ भोलि राज्यले नागरिकको विरुद्ध सहजै प्रयोग गर्न सक्छ। तर अर्को फेरि तपाईँको चाहिँ सूचना प्रविधिको सृजनशील काम गर्ने अनुसन्धानदाता, लेखक, बुद्धिजीवी, विश्लेषकहरूले चाहिँ तथ्याङ्कहरू, डेटाहरू लिनु पर्यो भने पनि उसको अनुमति लिनुपर्ने। संसारमा कहीँ हुन्छ एउटा तपाईँको पिएचडी गरेको स्टुडेन्ट पहिला लाइसेन्स लिन जान्छ, अब इन्फर्मेसन टेक्नोलोजीको माध्यमहरूबाट डेटा खोज्ने एउटा एमए गर्ने स्टुडेन्ट थेसिस लेख्नु पर्यो भने पहिला चाहिँ त्यो सूचना प्रविधि नियन्त्रक कहाँ धाएर त्यसबाट मलाई यो तथ्याङ्क चाह्यो भने लाइसेन्स लिन जान्छ, यहाँ लाइसेन्स लिऊ भन्छ। यो त मिल्दै, यसले त प्राज्ञिक स्वतन्त्रतालाई तपाईँको चाहिँ सिधै असर पुर्याउँछ। त्यही भएर मैले भनेको छु त्यो प्राज्ञिक हिसाबले पनि यो यसले नियन्त्रण बढाउँछ, सृजनशीलतालाई पनि यसले नियन्त्रण गर्छ, आम नागरिकको संवादलाई पनि नियन्त्रण गर्छ, आम नागरिकको अभिव्यक्तिलाई पनि ह्याम्पर गर्छ। र अहिले इनोभेटिभ जुन युवा शक्तिले जुन सूचना प्रविधिको विकासमा आफूलाई इङ्गेज गरेका छन् र त्यसमा सृजनशील ढङ्गले नयाँ नयाँ इनोभेसन गर्छन् त्यसलाई पनि यसले चाहिँ निरुत्साहित गर्छ। र अर्को इक्विपमेन्टहरू ल्याउने कुरामा पनि अनुमति भन्छ,
हो त्यसले चाहिँ त्यहाँ तपाईँले ठिक भन्नुभयो। अब यो प्रविधिको कुरामा पनि यति नबुझिने कुरा छ, मानव मैले प्रयोग गरिरहेको रेकर्डर वा मैले ल्याउँदै गरेको नयाँ कुनै ड्रोन अथवा कुनै नयाँ मोबाइललाई
ल्याउन पाउनुहुन्न,
बदनियत राख्नुभयो भने मलाई अहिले भर्खर किन ल्याएको किन अनुमति लिनुहोस्।
त्यसको लाइसेन्स पहिला पञ्चायत कालमा के हुन्थ्यो भने गाउँ घरमा रेडियो राख्यो भने पनि लाइसेन्स लिनु पर्थ्यो। मेरो घरमा दुईवटा रेडियो थियो, मेरो बुवा प्रधान पञ्च हुनुहुन्थ्यो, एउटा पञ्चायतले दिएको रेडियो, अर्को हाम्रो बुवाले चाहिँ किनेको रेडियो, अनि गाउँभरि होल गाउँभरिमा त्यही दुईवटा रेडियो मात्रै पालो पालो बस्थ्यो, अनि त्यसको लाइसेन्स थियो क्या मेरो गाउँ। म त्यो युग सम्झिरहेको छु। अहिले चाहिँ तपाईँको मोबाइल सेटको पनि लाइसेन्स चाहिने भयो, यो रेकर्डरको पनि लाइसेन्स चाहिने भयो। अब सूचना प्रविधि भने आइटी नजोडिएको त अहिले कुन चाहिँ टेक्नोलोजीको इक्विपमेन्ट छ? जुनसुकै रेडियोको इक्विपमेन्ट ल्याउनुहोस्, टेलिभिजनको इक्विपमेन्ट ल्याउनुहोस्, त्यो मात्रै होइन हाम्रो दैनिक घर जीवनमा चल्ने कुराहरू पनि सबै त कम्प्युटर प्रोग्रामिङबाट चलिरहेछ नि, त्यसलाई त तपाईँले डिजिटल भन्न त सकिहालिन्छ नि. डिजिटल टेक्नोलोजी नजोडिएको इक्विपमेन्ट के हुन्छ र अब गाडीहरू नै सबै डिजिटल टेक्नोलोजीका भइसके, ती सबैहरूलाई लाइसेन्स लिएकै गर्नुपर्ने भयो. व्यापार गर्न मान्छे कहाँ उत्साहित हुन्छ र प्रत्येक इक्विपमेन्ट हेर्ने त हाम्रो भन्सार विभाग सधैँ छ. भन्सारलाई एउटा लिस्ट हुन्छ नि त, र उसले भन्छ नि यो चाहिँ के अरे यो जस्तो बन्दुक ल्याउने जस्तै भयो क्या यो चाहिँ.
फाइनल्ली सूचना प्रविधि विधेयक एउटा समितिले त पास गरिहाल्यो, अब प्रतिनिधि सभा राष्ट्रिय सभा घुम्दै अब त्यो संसदीय अनुमोदनको प्रक्रियामा यो छँदैछ भनेपछि अब हामीले केही अपेक्षा गर्न सक्छौँ अहिले चलेको बसहरूलाई हाम्रो कानुन निर्माताहरूले त्यहाँभित्र चाहिँ कतिपय अनावश्यक प्रावधानहरू हटाउने अथवा त्यसलाई सच्याउने, किनभने यो त हामीले लामो समयको लागि एउटा नागरिकहरूको स्वतन्त्रतालाई रक्षा गर्दै र इन्डस्ट्रीलाई व्यवस्थित बनाउन ल्याउने कुरा हो नि. भनेपछि त्यहाँ सुधारिने संशोधन हुने बाहिर चलेको छलफल बहस र अपेक्षा अनुसारको बन्ने तपाईँ सम्भावना देख्नुहुन्छ कि यो यसै यसै गरिकन पास भएर यसले भोलि फेरि जुन दफा 47 नमिल्ने प्रावधानलाई जोडेर मान्छेहरूलाई पत्रकारहरूलाई समात्ने फेसबुकमा लेखेको आधारमा मान्छेहरूलाई लर जेलमा राख्ने जुन खालको हामीले भोग्यौँ त्यस्तै हुने सम्भावना देख्नुहुन्छ.
हेर्नुहोस् यो विधेयकको जन्म नेपाल प्रहरीको तपाईँको अपराध अनुसन्धान महाशाखाबाट भएको हो. यो चाहिँ कुनै सूचना प्रविधिलाई प्रवर्धन गर्ने प्रवर्धन बोर्डबाट भएको होइन. मैले ब्याकग्राउन्ड तपाईँलाई बताएँ, यो 2 वर्ष अगाडि यसको पहिलो ड्राफ्ट मलाई तत्कालीन अहिले पनि छन् उनको नाम नलिउँ नेपाल प्रहरीको सेकेन्ड पोस्टमा भएका मानिसले मलाई दिनुभएको थियो र उहाँले हामीले नेपाल सरकारलाई यस्तो विधेयकको एउटा सुझाव दिएका छौँ भनेर भनेको थियो. मैले तत्कालै त्यो बेलाको हाम्रो सूचना तथा सञ्चार मन्त्रालयका अधिकारीहरूलाई यो त गम्भीर ढङ्गले तपाईँहरू आइटी बिलको ड्राफ्टिङको एउटा फेजमा प्रवेश गर्नुभएको रहेछ भनेर भनेको थिएँ. भनेको यो कुरा संसदको समितिका सदस्यज्यूहरूलाई पनि हामीले भन्यौँ, भनिए सूचना प्रविधिको प्रवर्धन गर्न र विकास गर्न भनिए पनि सूचना प्रविधिलाई समस्याको स्रोत ठानेर त्यसलाई नियन्त्रण गर्न आएको हो है. त्यस कारण धेरै यसका दफाहरूको डिजाइन चाहिँ ठिक एप्रोचमा छैन. तपाईँहरू गम्भीर भएर गर्नुहोस् भनेर जस्तो मलाई उहाँहरूले समितिमा बोलाउनु पनि भएको थियो. समितिमा पनि मैले यो रायहरू दिएको थिएँ, उहाँहरू कन्भिन्स हुनुहुन्थ्यो. तर एकाएक यो पास भयो, त्यहाँको सभापतिज्यूले नै मलाई भन्नुभएको थियो यो त तपाईँले हाम्रो आँखा खोलिदिनु भन्नुभएको थियो, तर यो त त्यही ढङ्गले पास भयो भने चाहिँ यसमा सायद सरकारले संसदीय समितिलाई दबाब दियो, छिटो हामीलाई यो चाहियो छिटो पास गर भनेको हुनसक्छ. त्यसबाट के देखिन्छ भने अब यो प्रतिवेदन त फुल हाउसमा जान्छ, फुल हाउसमा प्रतिवेदन गएर भोटिङ हुन्छ. त्यहाँ भोटिङ हुँदाखेरि त सत्ता पक्षको बहुमत भएकोले यो त पास भइहाल्छ. पास भएपछि राष्ट्रिय सभामा जाला, अब राष्ट्रिय सभामा पनि त्यही प्रक्रिया हुन्छ, विधायन समितिमा जान्छ. अब राष्ट्रिय सभाको विधायन समितिले किनभने त्यो त राष्ट्रिय सभा भनेर त एउटा माथिल्लो सदन एउटा परिपक्व मान्छेहरूको सदन र तल्लो सदनले गलत गर्यो भने पनि करेक्सन गर्ने सदन भन्छौँ हामी. यदि त्यो गर्ने क्षमता राष्ट्रिय सभाको विधायन समितिले राख्यो भने यसमा प्रशस्त सुधार गर्न सकिन्छ. यदि राष्ट्रिय सभाले पनि त्यो क्षमता गुमायो भने चाहिँ यो ऐन बन्न सक्छ. त्यति बेला हाम्रो तपाईँ हामीले गर्ने भनेको चाहिँ संविधानसँग बाजिएका र संविधानको भावनासँग यसले चुनौती दिएका विषयहरू लिएर हामी सुप्रिम कोर्ट जाने हो. सुप्रिम कोर्टमा पनि संवैधानिक बेन्चको अवस्था त तपाईँले देखिरहनु भएको छ, त्यो संवैधानिक बेन्चै बस्दैन प्रायः. बसिहाल्यो भने पनि त्यसले कुनै मुद्दाको संवैधानिक ढङ्गले ठिक ढङ्गले तपाईँको सुनवाई गरेर फैसला गरिरहेको अवस्था छैन. धेरै आशा चाहिँ सर्वोच्च अदालतसँग पनि छैन, तर त्योसम्म चाहिँ नागरिकहरूले एउटा प्रयास गर्नुपर्छ कि यस्तो खराब कानुनलाई सुधार गर्ने.
भनेपछि तपाईँ यो भन्दै हुनुहुन्छ कि हाम्रो हामी नागरिकहरूको अभिव्यक्ति तथा वाक स्वतन्त्रता चाहिँ अत्यन्त डरलाग्दो अलिक अप्ठ्यारो अवस्थामा छ.
अप्ठ्यारो अवस्थामा धेरै नै देखिन्छ, किनभने यो जुन किसिमले यसलाई पुष्ट गरिएको छ, भएभरका विषयहरू यसमा हालिएको छ जुन आवश्यक थिएन.
भनेपछि अब हामीले के गर्न सक्छौँ त
यसमा? त जन एउटा विचारलाई जनतालाई सचेत गर्ने र जनताको अभिमत बनाउने नै हो. यो ऐन सुधार गर्नै पर्छ. पहिला त प्रतिनिधि सभाबाटै सुधारको अपेक्षा गरौँ, त्यहाँबाट भएन राष्ट्रिय सभामा सुधारको लागि प्रयास गरौँ, त्यसबाट भएन सर्वोच्च अदालतसँग प्रयास गरौँ, या सरकारलाई हामी कन्भिन्स गरिराखौँ कि सरकारले नै यसमा नेक्स्ट टाइममा संशोधन ल्याओस्. यदि भएन भने यो अर्को चुनावमा चुनावी मुद्दा बन्न पुगोस् र त्यसपछिको सरकारले यो सुधार गरोस् भनेपछि ल रिफर्मको लागि लामो वकालत र निरन्तरको छलफल चाहिँ जरुरी छ. तर यो ऐन बनिसकेपछि त तुरुन्तै एक्जिक्युटिभमा एक्जिक्युट हुन्छ, त्यति बेला यसका विकृति र समस्याहरू बढी देखिन्छन्. हेर्नुहोस् दफा 47 म फेरि दोहोऱ्याउँछु, विद्युतीय कारोबार ऐनको दफा 47 अहिले सबैभन्दा ठुलो तरबार भएको छ. यसबाट सबभन्दा बढी मार चाहिँ अनलाइन जर्नलिस्टहरूलाई भएको छ. तमाम पत्रकारहरू यसमा पीडित भइरहेका अवस्था छन्, उनीहरू सेल्फ सेन्सरसिपमा छन्, भयग्रस्त छन्, कतिले मुद्दा नै खेप्नु परेको छ, हुँदै नभएको अनलाइनको मुद्दा अर्को अनलाइनले खेपेकै केसहरू पनि छन्.
हजुर,
यस्ता अनेकौँ जुन झन्झट र दुःखहरू छ यो बढेर जान्छ हामीलाई.
धन्यवाद तारना दालज्यू, हामीसँग कुरा गरिदिनु भयो. गन्जागोल विषयहरू समेटिएको विधेयकका बारेमा अलिकति प्रश्न पनि पारिदिनु भयो. पाल म्यागजिन पोडकास्टलाई समय दिनुभएकोमा तपाईँलाई धन्यवाद.
धन्यवाद छ रविजी. यो सूचना प्रविधि विधेयकको बहसलाई हाम्रो छलफलले केही हदसम्म भए पनि सहयोग पुग्ने मैले विश्वास लिएको छु.